بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، اما بعد، دیکھو بات چل رہی تھی امی دو بیم، امید اور بیم، خوف اور رجا. ابھی ایک ملفوظ میں حضرت تھانی رحمۃ اللہ علیہ نے ارشاد فرمایا، اعمال صالحہ میں نفع نقد بھی ہے، صرف ادھار ہی نہیں، اور ایک ادھار بھی ہے، یعنی ثواب اور اس کے ساتھ ایک چیز نقد بھی ہے، اور وہ کیا ہے؟ رجا اور امید. اعمال صالحہ کا سب سے بڑا ایک فائدہ جو دنیا میں نقد ہوتا ہے وہ رجا اور امید، اللہ تعالی کے ساتھ تعلق کا وابستہ ہو جانا. اور جو بدون اعمال صالحہ کے حاصل نہیں ہوتا، اسی طرح اعمال سیئہ کا، برے اعمال کا ایک ثمرہ نقد ہے اور ایک ادھار. ادھار تو عذاب جہنم ہے، اور نقد وحشت، ظلمت اور بے چینی. یہ ہے اعمال سیئہ. کل میں نے اسی کے بارے بتایا تھا کہ دعوت تبلیغ کے ایک پرانے ساتھی حضرت جی مولانا الیاس صاحب رحمت اللہ علیہ کے زمانے کے لگے ہوئے میاں جی محراب رحمت اللہ علیہ، ان کا نام سنا ہوگا بہت سنا. وہ اسی چیز کو سادہ الفاظ میں فرماتے تھے، فرمایا جو انسان جس کی زندگی میں دین ہوگا، اللہ تعالیٰ اس کو دنیا میں نقد انعام دیں گے وہ چین اور سکون کا، اور آخرت میں تو دیں گے لیکن دنیا میں نقد ہے. پھر وہ جہاں بھی جا رہا ہوگا، کھا رہا ہوگا، پی رہا ہوگا، سو رہا ہوگا، سفر میں ہوگا، لیکن چین اور سکون میں ہوگا. اور ایک آدمی جس کی زندگی میں دین نہیں ہے، اس کو نقد سزا دیتے ہیں، وہ سزا بے چینی کی، پریشانی کی. کہ ایک آدمی کے پاس مال ہے، پریشانی میں، ہوائی جہاز میں سفر کر رہا ہے، پریشانی میں، ایئر کنڈیشن میں بیٹھا ہے، پریشانی میں، سو رہا ہے، پریشانی میں، سفر کر رہا ہے، کھا رہا ہے، ہر وقت وہ پریشان اور بے چین ہے. تو یاد رکھو، تو اب دین جس کی زندگی میں، دین کیا ہے؟ اعمال صالحہ کا نام دین ہے، اور برے اعمال کا نام بے دینی ہے. تو وہی چیز ہے، میں نے دوسرے الفاظ میں آپ کو سمجھا دی، وہی چیز آگے بھی آ رہی ہے. اس ارشاد کا مقصد ایک غلط فہمی کا ازالہ ہے، وہ یہ کہ عام طور پر لوگ سمجھتے ہیں کہ ہم جو کچھ اعمال اس دنیا میں کرتے ہیں، چاہے وہ نیک اعمال ہو یا برے اعمال، ان کا نتیجہ اور ثمرہ، ان کا فائدہ اور نقصان آخرت میں ظاہر ہوگا. ہم یہ سمجھتے ہیں کہ جو کچھ بھی یہاں اعمال کر رہے ہیں، اچھے کر رہے ہیں یا برے کر رہے ہیں، لیکن ہمیں تو آخرت میں اس کا بدلہ ملے گا یا سزا ملے گی. اگر اعمال اچھا ہے تو ثواب ملے گا انشاءاللہ، اگر اعمال خراب ہے تو عذاب ہوگا. گویا کہ جو کچھ بھی ہے وہ ادھار ہے، یہاں دنیا میں نقد کچھ نہیں. یہ ایک غلط فہمی ہے لوگوں کے دلوں میں. حضرت والا اس ملفوظ میں اس غلط فہمی کی تردید فرما رہے ہیں کہ یہ بات نہیں ہے کہ اعمال کے تمام فائدے اور ان کے تمام نفع اور نقصان ادھار ہی ہو، بلکہ اعمال کے کچھ فائدے انسان کو اس دنیا میں بھی مل جاتے ہیں. جی، تو اعمال کا پہلا فائدہ، کہ نیک اعمال کا سب سے پہلا فائدہ یہ ملتا ہے کہ نیک اعمال کرنے کے بعد انسان کو یہ امید ہو جاتی ہے کہ شاید اللہ تبارک و تعالی اس عمل کی بدولت اپنے فضل و کرم سے اس عمل کو اپنی بارگاہ میں شرف قبول عطا فرما کر مجھے نواز دے. اس کا نام رجا اور امید ہے. یہ بہت لمبی چوڑی بات ہوگی، میں نے سادہ الفاظ میں بتایا کہ نیک اعمال کرنے کے بعد انسان کو چین اور سکون ملتا ہے. بس دیکھو، ایک انسان سچ بولے گا، وہ اگر اپنے اندر غور کرے گا، اس کو ایک سکون ملے گا، اور وہی انسان اگر جھوٹ بولے تو تھوڑا سا غور کر لے، اس کو ایک بے چینی ملے گی. اب دیکھ لو، کہیں بھی آپ جھوٹ بول کے دیکھ لو، پھر دل کی کیفیت کو دیکھو، اور سچ بول کے دیکھو، پھر دل کی کیفیت کو دیکھو. آپ کسی کا حق دے کر دیکھو تو دل میں ایک چین سکون ملے گا، اور کسی کا حق دبا کر دیکھو، دل میں بے چینی اور پریشانی ہوگی. دیکھ لو، بہت عام ہے. आपको फौरन दिल के अंदर, तो देखो ये चैन और सुकून आया ना, क्योंकि नेक अमल करने के बाद दिल में चैन और सुकून मिला, और झूठ बोलने के बाद परेशानी। हालांकि झूठ बोल के पैसा कमा लिया, काम बन गया, किसी को धोखा दे दिया, सब कुछ हो गया, बजाहिर कामयाबी मिली, लेकिन दिल उसका परेशान है, दिल खटक रहा है, वो बेचैनी है, वो खा रहा है वो बेचैनी है, पी रहा है बेचैनी है, सफर कर रहा है बेचैनी, क्योंकि वो झूठ बोला है। अब ऐसे रोजाना झूठ बोलते बोलते बेचैनी बढ़ती बढ़ते बढ़ते इंसान कहां पहुंच जाता है। इसलिए कहते हैं दिलों को साफ कर दो। किसी की तरफ से तुम्हारा दिल दुखा है, तुम दिल में रहकर उसकी बदगुमानी कर रहे हो, तुम्हें बेचैनी हो रही है, तुम उसके सामने जाकर बात को वाजे करते हो, भाई तुम्हारी बात से मुझे दिल दुखा है, भाई क्या है, वो माफी मांग ले, माफ करना, दिल साफ हो गया, आपको चैन और सुकून मिल जाएगा। तो ये एक आम चीज है। तो ये है कि जो भी नेक अमल करे उसके बाद इंसान को चैन और सुकून मिलता है, तो ये नेक अमल का नकद फायदा है। फिर आखिरत में तो जन्नत मिलेगी बड़े बड़े अमाल का उसका जो अजर है, लेकिन दुनिया में ये मिलता है, और वो चैन और सुकून की बुनियाद पर इंसान चलता रहता है। यहां एक बारीक बात का समझना जरूरी है, वो एक अल्लाह ताला ने इंसान को जो नेक अमल की तौफीक दी है, अगर इंसान की निगाह इस अमल की तरफ हो जाए और वो ये सोचे कि मुझसे बड़ा अच्छा काम हो गया, उसके नतीजे में आदमी उजब के अंदर मुब्तला हो जाए, या ये समझे कि बस ये मेरा नेक अमल मुझे नजात दिलाएगा और मुझे जन्नत ले जाएगा, तो ये बड़ी खतरनाक। और उसी को सूफियाए किराम की इस्तेलाह में रुयत अमल और खुद पसंदी कहा जाता है। एक इंसान नेक अमल करके खुद पसंदी में चला जाता है, यानी एक तरह का उजब आ जाता है कि मैं अच्छा हूं। मसलन एक शख्स नमाज पढ़े और ये सोचे कि मैं बड़ी अच्छी नमाज पढ़ता हूं, और चूंकि मैं अच्छी नमाज पढ़ता हूं इसलिए मैं बड़ा अच्छा हूं, या ये सोचे कि मेरी ये नमाज मुझे जन्नत में ले जाएगी, ये सोच बड़ी खतरनाक है। तो अब एक तरफ तो हजरत वाला ये फरमा रहे कि अमल का नकद फायदा उस नेक अमल का चैन और सुकून का मिलना, उम्मीद पैदा हो जाती, और दूसरी तरफ सूफियाए किराम फरमाते हैं कि खुद पसंदी नाजायज है। तो अब एक सवाल पैदा होता है, अब सवाल यह होता है कि इन दोनों के दरमियान में फर्क किस तरह किया जाए, कि आया कि यह सोच खुद पसंदी में दाखिल है या रजा और उम्मीद में दाखिल है। मैंने नेक अमल किया, अब मेरा नेक अमल किया है तो नेक अमल से मुझे चैन और सुकून मिल रहा है, या मुझे तकब्बुर बढ़ रहा है, मुझे क्या पता। दोनों के दरमियान फर्क इस तरह है कि अगर किसी अमल के करने के बाद तबीयत में बशाशत और खुशी पैदा हुई और उस खुशी के नतीजे में शुक्र अदा किया कि अल्हम्दुलिल्लाह मुझे इस नेक अमल की तौफीक हो गई और ये उम्मीद बन गई कि जब अल्लाह ताला ने मुझे इस अमल की तौफीक दी है, कि इस बात की उम्मीद है कि अल्लाह ताला अपने फजल करम से मुझे नवाज दे, यानी नेक अमल करने के बाद अल्लाह का शुक्र अदा करता है कि अल्लाह की तौफीक से किया, तो ये उस बात की अलामत है कि तुम्हें चैन और सुकून दिलाएगा, उम्मीद अल्लाह का ताल्लुक बढ़ेगा। इस हद तक तो रजा है, और हदीस में भी आता है कि जब तुम्हें अपने अच्छे अमल से खुशी हो, इज़ा सर्रत का हसनतुक व साअत का सैयतुक फअंत मोमिन, जब तुम्हें अपने अच्छे अमल से खुशी हो और बुरे काम से रंज और तकलीफ हो, तो ये तुम्हारे ईमान की अलामत है। एक सहाबी ने हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम से कहा कि या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, बाज औकात में कोई अच्छा अमल करता हूं तो अमल करने के बाद मुझे खुशी होती है कि अल्हम्दुलिल्लाह मैंने एक अच्छा अमल किया, क्या ये खुशी उजब और तकबर तो नहीं है। सहाबा में ऐसी चीजें हुई, फौरन पूछ लिया कि मैंने एक अच्छा अमल किया, उस अमल पर मुझे खुशी हुई, अब ये खुशी उजब और तकबर तो नहीं है। जवाब में हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ये सवाल हमारा भी है कि हम भी कोई नेक अमल करके बहुत अंदर से खुशी होती है, तो अब हमारा भी सवाल है कि क्या ये उजब और तकबर तो नहीं है। गोया सवाल हमारा है, सहाबा ने पूछ लिया है, हमें जवाब मिल रहा है। یعنی حضور نے فرمایا نیک عمل کر کے تمہیں جو خوشی حاصل ہوئی، نیک عمل کر کے تمہیں جو خوشی حاصل ہوئی یہ مومن کے لیے نقد خوشخبری ہے، لہذا گھبرانے کی بات نہیں، یہ خوشخبری ہے اللہ کی طرف سے. اس میں گھبرانے، یہ عجب تکبر نہیں ہے کہ یہ خوشخبری ہے. کس کی طرف سے؟ اللہ کی طرف سے، یہ نقد خوشخبری ہے خوشی کا ہونا. جی عجب کب ہوگا؟ جب اس کو اللہ کی طرف سے نہ سمجھے، کہ اللہ کا شکر ادا کرنا، کہ اللہ نے توفیق دی تو یہ عجب نہیں ہے. اور جب یہ کہ نہیں میں نے کیا، میں اچھا ہوں، تو پھر یہ عجب ہو گیا. صوفیاء کرام جس کو خود پسندی کہتے ہیں وہ یہ ہے کہ آدمی کو نیک عمل کرنے کے بعد اپنے عمل پر یہ گھمنڈ ہو جائے کہ یہ میرا عمل اتنا اچھا ہے کہ مجھے سیدھا جنت میں لے جائے گا. سمجھے؟ ہاں، انسان کو اپنے عمل پر بھروسہ ہوتا ہے کہ مجھے یہ عمل سیدھا جنت میں لے جائے گا. اور میرا جنت میں جانا اللہ تعالیٰ کے فضل و کرم کی بنیاد پر نہیں، بلکہ میرے عمل کی ذاتی خاصیت کی بنیاد پر، یعنی اللہ کے فضل و کرم کی بنیاد پر نہیں، بلکہ میرا جو عمل ہے، میں نے عمل اچھے اچھے کیے ہیں، جیسا بتایا ویسا کیا ہے، میرے اس عمل کی بنیاد پر میں اس بات کا مستحق ہو چکا ہوں کہ اللہ تعالیٰ مجھے جنت میں داخل کر دے. یہ بڑی خطرناک بات ہے، یہ بڑی خطرناک بات ہے. جی ارے استحقاق کوئی چیز نہیں، تم کتنا ہی عمل کرتے رہو مگر جنت کا حق پیدا نہیں ہوگا. دیکھو ہم کتنا ہی عمل کرے لیکن اس عمل کی بنیاد پر کہ ہمیں جنت مل جانی چاہیے، نہیں. دنیا میں تو ہے کہ تم نے اچھا کام کیا بھائی تمہیں انعام ملنا چاہیے، تمہیں نمبرات ملنا چاہیے کیونکہ تم نے اچھا کام کیا. جنت میں ایسا نہیں ہے کہ تم نے بہت اچھا کام کیا تو تمہیں بھی جنت مل جانا چاہیے جیسے وعدہ کیا ہے. نہیں، جنت تو اللہ کے فضل پر ملے گی. فرمایا حق پیدا نہیں ہوگا اس لیے کہ جنت کی نعمت غیر متناہی ہے. جنت جو ہے اس کی نعمت غیر، یعنی اس کا کوئی اینڈ نہیں. اس کے آگے تمہارے عمل کی کیا حقیقت؟ ہمارا عمل تو اینڈ ہے، کیا حقیقت اس کی؟ انتہا ہے کہ تم نے تو 2 منٹ میں ایک عمل کر لیا یا 5 منٹ میں ایک عمل انجام دے دیا اور پھر کہنے لگے مجھے اس عمل کے بدلے جنت چاہیے. عمل کیا تھوڑا اور جنت چاہیے ہمیشہ کی، یہ کیسے ہو سکتا ہے؟ کیونکہ جنت ہمیشہ ہمیش کی ہے. تو اب اس کے لیے اعمال بھی تو ایسے ہونا چاہیے. تمہارے اعمال تو 2 منٹ 4 منٹ 5 منٹ کے ہیں اور تم مستحق بن گئے جنت کے، تو پھر اس عمل کے بدلے جنت چاہیے. ارے وہ جنت جو غیر متناہی ہے اور جس کی نعمت ابدی ہے، ہمیشہ کی ہے، جن کی کوئی حد و نہایت نہیں، 4 رکعت کے بدلے ایسی جنت مانگتے ہو؟ 4 رکعت کے بدلے ایسی جنت مانگتے ہو؟ تم کتنا ہی عمل کرتے رہو پھر بھی جنت کا حق نہیں ہوگا. فرض کرو کہ تم کو 80 سال کی زندگی ملی اور تم نے اپنی پوری زندگی سجدے میں پڑے پڑے گزار دی، تو اس کا مطلب یہ ہوا تم سے زیادہ سے زیادہ 80 سال عبادت کی. اگر ایک آدمی نے 80 سال ملے اور 80 سال پورے سجدے میں گزارے، کہیں سے کوئی گناہ نہیں ہے، تو اس نے زیادہ زیادہ کتنا کیا؟ 80 سال عبادت. اور دوسری طرف جنت کی نعمتیں، نہ 100 سال، نہ 1000 سال، نہ 1 لاکھ سال، بلکہ دائمی اور ہمیشہ ہمیش کی جنت نعمتیں ہیں. تو تمہاری عبادت تو محدود ہے اور جنت لامحدود ہے، تو اس کے بدلے میں کیسے مل سکتی ہے؟ اگر انسان سانی عمر بھی عبادت کرتا رہے تو جنت کا حق پیدا نہیں ہوگا، جنت کا حق پیدا نہیں ہوگا. لہذا انسان کا کوئی عمل ایسا نہیں جو انسان کو جنت کا مستحق بنا دے، انسان کا کوئی عمل ایسا نہیں جو انسان کو جنت کا مستحق بنا دے. یہ ان کا کرم ہے कि बाज मरतबा वो कह देते हैं कि ये बंदे तूने चूंकि अमल किया था इसलिए हम तुम्हें जन्नत का मुस्तहिक बना देते हैं। कुरान करीम की बाद आयत में इस्तेहकाक का की तरफ इशारा भी फरमाया, मगर वो इस्तेहकाक भी अल्लाह ताला के फजल से पैदा किया हुआ है, वरना अमल के अंदर अपनी जात में ये ताकत नहीं, अमल के अंदर अपनी जात में ये ताकत नहीं वो जन्नत का मुस्तहिक बनाता। जी सारी जिंदगी रोजे में गुजार दो, सारी जिंदगी इबादत में जिक्र तस्बीह में गुजार दो, तब भी इस्तेहकाक के जन्नत पैदा नहीं होगा। वो तो अल्लाह अपने फजलो करम से हमारे उस अमल के बदले में कह देते भाई तुमको हम गिफ्ट देते जाओ। अब होता है ना कि किसी ने थोड़ा सा अमल किया, अब आदमी बड़ा होता है उसको गिफ्ट बड़ा देता है, अमल के मुकाबले में कुछ नहीं है लेकिन उसने अमल करके उसको राजी कर दिया है, बोले लो हमारी तरफ से गिफ्ट। तो ऐसे ही अल्लाह ताला पूरी जिंदगी अगर हम कोई गुनाह न करे इबादत में गुजार दे तो भी हम जन्नत के मुस्तहिक नहीं होते, लेकिन अल्लाह खुश होकर हमें जन्नत गिफ्ट दे देते। और रमजान के महीने में तो जन्नत का सेल लगता है, अभी आ रहा है रमजान और आज हर एक को सेल बहुत पसंद होता है, क्योंकि सेल के अंदर क्या होता है जो बड़ी बड़ी कीमत वाली चीजें थी अब उसकी कीमतें कम हो गई, तो हर एक चाहता है कि लाओ हम जल्दी जल्दी उस चीज को ले ले, अरे ये तो 50,000 की थी आज 10,000 की हो गई है, तो हर इंसान जाके ले ले, जिसको नहीं लेना है वो भी ले लेगा क्योंकि वे सेल लगा है, ऑफर लगी है। तो ऐसे अल्लाह ताला जन्नत की सेल लगाते हैं रमजान के अंदर, ऑफर है कि जिसके अंदर थोड़े थोड़े अमल करके बोले ले लो हम तुमको जन्नत दे देंगे। सुभान अल्लाह, आ रहा है इंशाल्लाह इसके बारे में पढ़ेंगे, अभी से रमजान की तैयारी शुरू कर देते हैं। 15 शाबान जो होगी इंशाल्लाह उसके बाद फिर हम रमजान की सारी बातें पढ़ेंगे ताकि हमें याद भी रहे ताजा भी रहे, अभी से पढ़ेंगे फिर भूल जाएंगे। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम का अमल और जन्नत, इसीलिए हदीस शरीफ में हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि किसी इंसान का कोई अमल उसको जन्नत में नहीं ले जाएगा, किसी इंसान का कोई अमल उसको जन्नत में नहीं ले जाएगा। हजरत आयशा रजी अल्लाहु अन्हा ने सवाल किया आपका भी अमल आपको जन्नत में नहीं ले जाएगा, तो आपने जवाब में फरमाया ला इल्ला अन यतगम्मदनी अल्लाह बिरहमती, नहीं मेरा अमल भी मुझे जन्नत में नहीं ले जाएगा जब तक के अल्लाह ताला मुझे अपनी रहमत से ढांप न ले। तो अब ये अल्लाह के रसूल को उनका अमल जन्नत में नहीं ले जाएगा, फिर हमारा तो कोई सवाल ही पैदा नहीं होता है। आप देखें कि सारी कायनात में किसी का भी अमल कमन और कैफन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के अमल के बराबर तो कूजा यानी हो ही नहीं सकता, अरे उसके करीब भी नहीं हो सकता, नबी के अमल के करीब करीब भी हमारा अमल नहीं हो सकता। तो आप ये फरमा रहे कि मेरा अमल भी मुझे जन्नत में नहीं ले जाएगा जब तक अल्लाह ताला मुझे अपनी रहमत में ढांप न ले, उससे पता चला कि अमल से जन्नत का इस्तेहकाक पैदा नहीं होता। कमन और कैफियत, कैफियत के एतबार से और एक तादाद के एतबार से, तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बाज अमाल तादाद में कम किए हैं, उस आपका उम्मती वही अमल तादाद में ज्यादा करता है। मिसाल के तौर पर आपने जिंदगी में हज एक मर्तबा किया और आपका उम्मती बहुत सारे लोग जिन्होंने हज कभी जिंदगी में 30 किए 40 किए 50 किए, ऐसे लोग भी हैं जिन्होंने 80-80 भी हज किए हैं। अब बताओ क्या ये उम्मती हुजूर से बढ़ गया, हुजूर ने तो एक हज किया इसने तो 50 हज किए। फरमाया नहीं, क्यों कि हुजूर इसकी जिंदगी नहीं, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का जो अमल था एक, लेकिन कैफन यानी कैफियत के एतबार से, अंदर की रूहानियत के एतबार से वो इतना आला था, इतना आला था कि पूरी उम्मत के अगर हज को गिना जाए तो भी आपकी कैफियत के एतबार से बढ़ नहीं सकता। क्या किसी एक इंसान के 80 हज या 50 हज कहां बढ़ सकते हैं? उसके 80 हज मिलाकर के हुजूर की जो कैफियत थी एक हज की, उसमें से एक जर्रा बराबर भी नहीं मैच खा सकता। तो बाज मरतबा इंसान तादाद में तो हुजूर से ज्यादा अमल कर लेता है, लेकिन कैफियत के एतबार से नहीं बढ़ सकता। नेक अमाल फजल की अलामत है। अलबत्ता अल्लाह ताला ने इन नेक अमाल को अपने फजलो करम की अलामत बनाया है। नेक अमाल पर जन्नत मिलेगी ये नहीं, हाँ नेक अमाल पर अल्लाह ताला फरमाते मैं फजल कर दूंगा। यानी अगर कोई शख्स अमाल कर रहा है तो इस बात की अलामत है कि इंशा अल्लाह अल्लाह का फजल उस शख्स पर होगा, और इस नेक अमल के अंजाम पाने पर खुशी उस बात की है कि जब मुझे अल्लाह ताला ने नमाज पढ़ने की तौफीक अता फरमाई तो अल्हम्दुलिल्लाह मेरे अंदर वो अलामत पाई गई, जिससे ये पता चल रहा है कि अल्लाह ताला अपने फजलो करम से मुझे नवाज देंगे, मुझे नवाज देंगे। लिहाजा ये मसर्रत, ये खुशी अलामत पाई जाने की खुशी है। इस बात की खुशी नहीं कि मुझसे कोई बहुत बड़ा काम अंजाम पा गया है जो मुझे जन्नत का मुस्तहिक बना देगा, ये बारीक बात है जो जहन में रहनी चाहिए। हाँ याद रखो, नेक अमल करने के बाद जो खुशी हुई है ना, वो खुशी उस बात की है कि अल्लाह ताला ने मुझे तौफीक दी है और वो मुझे मुस्तहिक तो मैं नहीं, लेकिन मुझे उसका फजल मिलने वाला है, उसकी खुशी है। अगर फजल मिलने वाला ना होता तो मुझे अमल की तौफीक ही ना देता। तो समझ में आ गए, ये बहुत बारीक बात है, इस पर ध्यान रखें। हम अमल करके फखर न करें, अमल करके खुश जरूर हो, खुशी और चीज है, फखर और चीज है। खुशी में डर है, उम्मीद और बीम है, दोनों है उसके अंदर, खौफ भी है, खुशी भी है और डर भी है। फखर की अलामत यह है कि उसके अंदर तकब्बुर आता है ना, फिर दूसरों को हकीर समझता है, इसको अपनी कैफियत समझता है, मैंने किया है, ये फखर की अलामत है। और जहां कहते हैं मैंने कुछ नहीं किया, मेरा अल्लाह ने मुझे तौफीक दी, नहीं वो दिल की अलामत अल्लाह जानता है। अगर दिल में कहता नहीं है लेकिन दिल के अंदर अगर ये जानता है कि नहीं मेरा अल्लाह ने मुझे तौफीक दी तो कोई फखर नहीं। और अगर दिल में अपने आप को समझता है, जाहिर में कोई नहीं समझ सकता, तो फिर ये तकब्बुर है, फिर इस पर अल्लाह ताला के इनामात के बजाय फिर अल्लाह ताला उसका गैबी निजाम उसके खिलाफ कर देते हैं। अल्लाह ताला की सुन्नत यह है कि जब कोई बंदा नेक अमल करता है, अल्लाह ताला का सुन्नत यह है यानी तरीका यह है कि जब कोई बंदा नेक अमल करता है तो उसको नवाज देते हैं और उसको अपने फजलो करम का मुरीद बना देते हैं, मुस्तहिक बना देते हैं, और बगैर अमल के आदतन फजलो करम का मुरीद नहीं बनाते। अब अगर कोई शख्स ये सोचे कि जब मेरा अमल मुझे जन्नत में नहीं ले जाएगा, अब अगर कोई शख्स ये सोचे कि जब मेरा अमल मुझे जन्नत में नहीं ले जाएगा, हाँ अगर कोई शख्स ये सोचे कि जब मेरा अमल मुझे जन्नत में नहीं ले जाएगा तो फिर अमल करने की क्या जरूरत है, एक सवाल होता है। क्योंकि अल्लाह ताला तो फरमाया कि भाई तुम्हारा अमल तुम्हें जन्नत में नहीं ले जाएगा, जब तुम्हारा अमल तुम्हें जन्नत में नहीं ले जाएगा तो फिर अमल करने की क्या जरूरत, एक सवाल पैदा होता। इसलिए कि अमल से जन्नत का इस्तेकाक तो पैदा होता नहीं है, बस अल्लाह ताला से बैठकर मांगते रहो कि अल्लाह मुझे अपनी रहमत का मुस्तहिक बना दीजिए और जन्नत में चले जाओ। याद रखिए कि अल्लाह की रहमत का मुस्तहिक बनने के लिए और जन्नत का मुस्तहिक बनने के लिए اللہ تعالیٰ کی سنت یہ ہے، طریقہ یہ ہے کہ جب کوئی شخص عمل کرے گا تو اس کو نوازا جائے گا، یہ ہے طریقہ، یہ اصول ہے، جب کوئی شخص عمل کرے گا اس کو نوازا جائے گا۔ لہذا عمل ضروری بھی ہے اور جنت میں جانے کے لیے علت تامہ بھی ہے، یعنی جنت میں جانے کے لیے ایک بڑی علامت بھی ہے اور جنت کے استحقاق کے لیے بھی علت تامہ نہیں، بلکہ یہ عمل اللہ کے فضل کی ایک علامت ہے، یہ عمل اللہ کے فضل کی ایک علامت ہے۔ تو بس حاصل کلام یہ ہے، یہ ساری اصطلاحات اور ایک باتیں ہیں، میں سیدھے سادھے الفاظ میں بتا دیتا ہوں کہ جو انسان بھی عمل صالح کرے گا تو اللہ تعالیٰ اس کو اپنے فضل سے جنت میں ضرور داخل کرے، اور دنیا میں نقد کیا ہے، چین اور سکون دیں گے، اور آخرت میں کیا ہے، اس کو جنت میں داخل کرے گی۔ اور دنیا میں اگر کوئی آدمی اعمال کو چھوڑ دے گا، دین کو چھوڑ کر زندگی گزارے گا، دین کا جب لفظ آتا ہے تو اس میں پورا دین آ گیا، یہ جتنے ہم نے درس پڑھے ہیں جس کے اندر بھی پورا دین تھا، حسد سے بچنا، تکبر سے بچنا، غیبت سے بچنا، اور بد کلامی سے، بد نظری سے، سب کچھ سب، اور پھر کچھ اعمال کرنا ہے، یہ سارا کا سارا دین جو ہے، دین زندگی میں نہیں ہوگا تو اللہ دنیا میں نقد سزا بے چینی کی ڈالیں گے، بے چینی کی ڈالیں گے، اور آخرت میں پھر پکڑ فرمائیں گے۔ اللہ ہم سب کی حفاظت فرمائے۔ اس لیے یاد رکھے کہ اگر ہم عمل کرنے کے باوجود بھی بے چین ہیں، اب عمل تو چین اور سکون لانے کی علامت ہے، لیکن ہم عمل کر رہے ہیں اور پھر بھی ہمیں بے چینی ہے، تو یاد رکھنا پھر عمل میں کوئی خرابی ہے۔ اب اس کی لیبورٹری کراؤ، اس کے لیے پھر ٹیسٹ کرانا پڑے گا کہ آپ کا عمل کیسا ہے، آپ کی نیت کیا ہے، آپ کا طریقہ کیا ہے، اب وہ سارا ٹیسٹ کرانا پڑے گا، اس کے بعد اس کے اندر جو خرابی ہے وہ اگر نکل جائے گی پھر وہی عمل آپ کو سکون دلائے گا۔ آج ہم اپنے خون کا تو ٹیسٹ کراتے ہیں، کیوں ٹیسٹ کراتے ہیں، بھائی ابھی مجھے کمزوری لگ رہی ہے، بھوک نہیں لگ رہی ہے، فوراً اپنا ٹیسٹ کرائیں گے اور اس کو دور کریں گے۔ تو بھائی اسی طریقے سے ہمیں نیک عمل پر چین اور سکون ملنا چاہیے، یعنی نیک عمل پر ہمیں صحت ملنی چاہیے اور مل نہیں رہی ہے، اعمال تو صحت والے کر رہے، مل نہیں رہی ہے، اس کا مطلب کہیں بیماری گھس گئی ہے، تو اس کو صحیح کرو تو نکل جائے گا اور پھر چین اور سکون ملے گی۔ اس لیے جہاں ہم اپنی جسمانی صحت کے لیے سارے ٹیسٹ کراتے ہیں، اور بازے تو ہر 6 مہینے میں اپنا پورا باڈی چیک اپ کراتے ہیں کہ کہیں کوئی بیماری تو نہیں گھسی، ارے اسی طریقے سے ہمیں اپنے روحانی اور ایمان کا بھی ہر 6 مہینے میں بھی چیک اپ کرایا کرو، اور اس کے چیک اپ کے لیے بھی باقاعدہ علماء کرام ہیں، اس کے مشین ہیں، وہ جاتے ہی سارا چیک اپ ہو جائے گا۔ لیکن آج ہمیں فکر اپنے جسم کی ہے، آج ہمیں فکر اپنے ایمان کی نہیں ہے، ایمان کا چیک اپ کوئی نہیں کراتا، کوئی نہیں کراتا، حالانکہ اس کو کرانا بہت ضروری ہے کہ اسی سے چین اور سکون ملے گا۔ صحت ہمارے سامنے ہے، ارے وہ جسم جو مرنے کے بعد سڑے گا گڑے گا، اور ایک ایمان ہے جو مرنے کے بعد تمہیں جنت میں لے جائے گا، تو اس کی بھی صحت کا دھیان رکھنا چاہیے، ایمان کی بھی صحت کا دھیان رکھنا چاہیے۔ تو یہ سارے ایمان کی صحت کی باتیں تھی، اس لیے اپنے آپ کو چلو 6 مہینے میں نہیں تو کم سے کم سال میں بھی تو کرایا کرو۔ ابھی آپ لوگ کوئی پوچھتا بھی نہیں کہ اس کا کیسی لیبورٹری ہوتی ہے، اس کا کتنا خرچہ ہوتا ہے، اس کے کتنے پیسے لگتے ہیں، کوئی پوچھتا بھی نہیں، ارے یہ تو بہت فری میں ہوتا ہے۔ فری میں اس لیے رکھا ہے کیونکہ یہ ہر انسان کی ضرورت ہے، جسم کے چیک اپ کے لیے، باڈی کے چیک اپ کے لیے آپ 5, 10, 15, 20 ہزار لگتے ہیں، کیونکہ یہ ہر ایک کی ضرورت نہیں ہے لیکن لوگ کراتے ہیں، اور ایمان کو چیک کرانا ہر ایک کی ضرورت ہے، اللہ نے اس کو فری رکھ دیا، فری رکھ دیا، بولے جاؤ تمہیں کوئی پیسہ خرچ نہیں کرنا۔ لیکن آج پھر بھی ہماری عادت ہوگی، نہیں جہاں پیسہ خرچ کریں گے وہی چیز اچھی ہوتی ہے۔ خیر آگے سن، حضرت جنید بغدادی رحمت اللہ علیہ کا ایک حکیمانہ ارشاد، حضرت جنید بغدادی رحمت اللہ علیہ نے بڑی حکیمانہ بات ارشاد فرمائی، فرمایا کہ جو شخص عمل کرتا ہے اور اس عمل کی بنیاد پر جنت کی آس لگائے بیٹھا ہے، یعنی امید لگائے بیٹھا ہے کہ اس کا یہ عمل اس کو جنت میں لے جائے گا، تو وہ شخص خامخواہ فضول محنت کر رہا ہے. کیا رہے؟ خامخواہ فضول محنت کر رہا ہے. جو شخص یہ آرزو کر رہا ہے کہ میں عمل کے بغیر جنت میں چلا جاؤں، ایک طرف تو وہ ہے جو عمل کر رہا ہے اور کہا ہے امید لگائے بیٹھا میں جنت میں چلا جاؤں گا عمل کر کے، اور اس کی طرف دوسرا شخص کیا ہے؟ فرمایا وہ تو خامخواہ فضول محنت کر رہا ہے، اور ایک شخص وہ ہے جو عمل کے بغیر کہ میں جنت میں چلا جاؤں گا، عمل نہیں کر رہا ہے اور کہہ رہا ہے کہ میں عمل جنت میں چلا جاؤں گا، تو وہ شخص اپنے آپ کو دھوکہ دے رہا ہے. پہلا فضول محنت کر رہا ہے، دوسرا دھوکہ دے رہا ہے. اس لیے کہ دونوں باتیں غلط ہیں، کیونکہ کوئی بھی شخص عمل کے بغیر جنت میں نہیں جائے گا. یہ تو شخص من عمل صالحا من ذکر او انثى وهو مؤمن فلنحيينه حياه طيبه ولنجزينهم اجرهم باحسن ما كانوا يعملون. تو معلوم ہوا عمل پر بدلہ ملے گا، محنت پر مزدوری ملتی ہے. اب کوئی محنت ہی نہ کرے، کہا کہ لاؤ بھائی شام ہو گئی مجھے پیسہ دو. بولے کئی کا؟ بولے ویسے سب کو دے رہے مجھے بھی دو. انہوں نے تو محنت کی ہے، تو نے محنت کیا کی ہے تجھے دو؟ تو ایسا ہی ہوا، محنت پر جنت ملتی ہے. تو فرمایا وہ شخص اپنے، اس لیے کہ دونوں کی باتیں غلط ہے، کیونکہ جو کوئی بھی شخص عمل کے بغیر جنت میں نہیں جائے گا، تو محنت تو کرنی ہے، اور تنہا عمل بھی اس کو جنت میں نہیں لے جائے گا. صرف عمل ہی اس کو جنت میں نہیں لے جائے گا جب تک اس عمل کے ساتھ اللہ تعالی کا فضل و کرم، اس کی رحمت شامل نہ ہو. تو عمل اگر یہ اللہ کی طرف سے سمجھے گا تو اللہ کی فضل اور رحمت شامل ہو جاتی ہے، اور اگر عمل اپنی آئیڈیا اور اپنی محنت سمجھتا ہے کہ میں نے کیا، تو پھر اللہ کا فضل اور رحمت ہٹ جاتی ہے، اس لیے پھر اس کو اس عمل پر جنت نہیں ملے گی، کیونکہ اس میں عجب آ گیا نا. عمل تو کیا ایک آدمی نے، اس میں عجب آ گیا. ایک آدمی نے عمل کیا لیکن اس نے شکر ادا کیا، تو اب اس کو جنت ملے گی اس کو نہیں ملے گی؟ عمل دونوں نے کیا. اب دیکھو اس میں بات کیا ہے، عمل دونوں نے کیا، ایک کو جنت ملے گی دوسروں کو جنت نہیں ملے گی. تو اب اس لیے فرمایا صرف عمل پر جنت نہیں ملے گی، کیونکہ عمل پر جنت ملتی تو دونوں نے عمل کیا، دونوں نے عمل کیا ہے، لیکن ایک کو جنت دی جا رہی دوسروں کو نہیں دی جا رہی ہے. کہا کیوں؟ کہا اس کے ساتھ اللہ کی فضل اور رحمت شامل ہے اس لیے مل رہا ہے، اور اس کے عمل کے ساتھ اللہ کی فضل اور رحمت شامل نہیں ہے اس لیے نہیں مل رہا. تو بات سمجھے باریک. تو اس لیے فرمایا اللہ جو انسان عمل کر کے اس عمل کو اللہ کی دین سمجھے کہ اللہ نے کروایا ہے، تو اس کے ساتھ پھر اللہ کا فضل اور رحمت شامل ہو جاتی. اور ایک آدمی عمل کر کے اس کو اپنی آئیڈیا سمجھتا ہے، اپنی محنت سمجھتا ہے، اب میں نے کیا ہے، تو پھر اس کے ساتھ میں اللہ کی فضل و رحمت شامل نہیں ہوتی، کیونکہ عجب آ گئے. تو تنہا عمل بھی اس کو جنت میں نہیں لے جائے گا جب تک اس کے عمل کے ساتھ اللہ تعالیٰ کا فضل و کرم، اس کی رحمت شامل نہ ہو. لہذا عمل بھی کرنا ہے اور اس عمل کو علامت نجات بھی سمجھنا ہے، لیکن اس عمل کو جنت کے استحقاق کا سبب نہیں سمجھنا. لہذا جب اللہ جل شانہ کی طرف سے نیک عمل کی توفیق ہو تو اس پر اللہ تعالیٰ کا شکر ادا کرو. دیکھو یار، جب اللہ کی طرف سے نیک عمل کی توفیق ہو اس پر اللہ کا شکر ادا کرو، اور کہو یا اللہ آپ کا فضل اور کرم ہے کہ آپ نے مجھے اس عمل کی توفیق عطا فرمائی، اور یہ امید رکھو کہ جب اللہ تعالیٰ نے اس نیک عمل کی توفیق عطا فرمائی ہے تو اس نے ہمیں نوازنے کا ارادہ فرمایا ہے، اگر نوازنا نہ ہوتا تو نیک عمل کی توفیق نہ دیتے. تو جی، تو اللہ کی طرف اس عمل کو منسوب کرو ہر عمل میں. جو نیک عمل ہو گیا، بس اس لیے جو پچھلا جو گیا نا شکر، شکر کا جو باغ گیا وہ وہی ہے کہ کر کے اپنا طاقت نہ سمجھے، بلکہ اللہ نے کروایا. اللہ اللہم لک الحمد ولک الشکر، اللہم لک الحمد ولک الشکر. اس شکر کے نتیجے میں اللہ کی رحمت شامل ہو جاتی. جی تو شکر جو ادا نہیں کرے گا تو عمل تو اس نے کیا، تو اب اس کو اس عمل پر جنت نہیں ملے. اب زندگی بھر بھی اگر وہ عمل کرے، اسی لیے اس حدیث پاک میں جو آپ نے بار بار سنی ہے تعلیم کے حلقوں میں، کہ قیامت کے دن تین شخصوں کو بلایا جائے گا اور ان کو پہلے جنت جہنم میں ڈالا جائے گا، اور وہ کون ہوں گے؟ ایک عالم ہوگا، ایک سخی ہوگا، اور ایک شہید ہوگا. اب ان کے عمل کیا کم تھے؟ عمل تو بہت بڑے بڑے تھے. عالم نے کیا کیا ہے؟ ارے حدیث کا درس دیا ہے. کتنے علماء تیار ہوئے ہیں، اور اللہ تعالیٰ فرمائیں گے اس کو جہنم میں ڈال دو. تو عمل پر ملتا تو یہ عمل پر جاتے جنت میں. پھر وہ سخی جو ہے اس نے یتیموں میں، مدرسوں میں، مسجدوں میں، نیک کاموں میں سارا مال لگا دیا، فرمایا اس کو جہنم میں ڈالو. تو عمل تو ہے اس کا، کیوں اس کو جنت نہیں مل رہی ہے؟ تو یہ بات جو سمجھا رہے کہ عمل پر جنت نہیں ہے، اللہ کے فضل پر جنت ہے. اور اللہ کا فضل کس کو ملے گا؟ جو اپنے عمل کو اللہ کی توفیق سمجھے اور اللہ کی رضا کے لیے کرے. ان کی رضا خود کو بڑا بنانا تھا، ہمارا نام ہو جائے، واہ واہ ہو جائے. تو اللہ تعالیٰ فرماتے ہیں کہ بھائی تو نے واہ واہ چاہی تھی، دنیا میں تو رہی، تمہاری واہ واہ ہو گئی، آج ہمیں تمہیں کچھ نہیں دی. تو دیکھو، تو وہاں پر اگر عمل تو یہ عمل والے ہیں، بہت اچھے بڑے بڑے عمل ہیں. یہ حدیث کو پڑھ کر امیر معاویہ رضی اللہ عنہ ڈرا کرتے تھے، حضرت جی ماں یوسف صاحب رحمۃ اللہ علیہ. ہمیں اکثر اپنے بیانات میں اس حدیث کو بار بار الگ الگ عنوان سے بتاتے تھے، کہا ہے دیکھو کام کرنے والوں کا جب یہ حال ہے تو نہ کرنے والوں کا کیا ہوگا. کام کر کے بھی یہ جا رہے ہیں، دیکھو انہوں نے کام نہیں کیا، نہیں کام کیا ہے، کام کیا ہے، کام کر کے یہ حال ہے، تو جو کام نہیں کرے ان کا کیا حال ہوگا. اس لیے کام کر کے خوش مت ہونا چاہیے، خوش نہیں ہونا چاہیے، کام کر کے ڈرنا چاہیے. کام کیا، جانے کھپا دی، شہید ہو گئے لیکن نہیں ملا کچھ بھی. تو کہیں ایسا تو نہ ہو کہ ہم بھی کام کرے اور ہم ان میں شامل ہو جائے. اس لیے ڈرتے ڈرتے کام کو. تو یہ بات کا پورا خلاصہ میں نے بتا دیا، کہ جو بتائی وہ ایک اصطلاحات بتائی ہے، میں نے اس کو ایک بتا دیا کہ دیکھو مقصد یہ ہے کہ کام کر کے اس کو اللہ کا فضل سمجھے، جو نیکی ہو جائے اللہ کا فضل سمجھے، اور وہ نیکی اللہ کی رضا کے لیے کرے. نماز اللہ کی رضا، صدقہ خیرہ سب. تو ان کے اندر یہ تھا کہ انہوں نے اپنی واہ واہ چاہی تو عجب آ گیا، کیونکہ واہ واہ وہی چاہے گا جس میں عجب. جی تو اب سمجھے بات کو، ساری باتوں کو، جو اتنی باتیں پڑی گئی یہ ابھی اس کا خلاصہ تھا. آگے سنو، مولانا رومی رحمت اللہ علیہ فرماتے کہ بعض اوقات آدمی کے دل میں یہ خیال پیدا ہوتا ہے کہ میں اللہ میاں کو اتنا پکارتا ہوں لیکن ان کی طرف سے کبھی جواب ہی نہیں آتا. دیکھو یہ بھی ہمارا سوال ہے، ہے کہ نہیں؟ کیونکہ ہم ہر ایک کہتا ہے کہ ہم اللہ تعالیٰ سے تو بہت دعا مانگتے لیکن کوئی جواب ہی نہیں ملتا. ارے دعا مانگتے ہیں کہ نہیں؟ ہر نماز کے بعد مانگتے، تنہائی میں مانگتے ہیں. تو مانگتے ہیں تو ہمارا سوال ہوتا ہے کہ ہمیں کوئی جواب نہیں ملتا، یہ ہمارا سوال ہے. تو بعض اوقات آدمی دل میں خیال پیدا کہ اللہ میاں کو اتنا پکارتا ہوں لیکن ان کی طرف سے کبھی جواب ہی نہیں آتا. کبھی تو جواب آتا، ہم دعا کر رہے ہیں تو انہیں پکار رہے ہیں، کبھی ذکر کے ذریعے انہیں پکار رہے ہیں، کبھی نماز کے ذریعے کبھی انہیں پکار رہے ہیں، کبھی تلاوت کے ذریعے انہیں پکار رہے ہیں، لیکن کبھی جواب ہی نہیں آتا. ایک طرفہ کاروبار ہو رہا ہے. تو یہ احمقانہ خیال، یہ بے وقوف جیسا خیال بعض اوقات دل میں پیدا ہو جاتا ہے. مولانا رومی رحمت اللہ علیہ کی طرف سے اس خیال کا جواب دے رہے، گفت یہ اللہ تو لبیک ماست، یعنی तुझे हमारा नाम लेने की जो तौफीक हो रही है, तुझे हमारा नाम लेने की जो तौफीक हो रही, यही हमारी तरफ से जवाब है। सुभान अल्लाह, सुभान अल्लाह, क्या जवाब मिला। अरे समझे कुछ गुफ्त, ए अल्लाह तू लब्बैक मस्त, अल्लाह अकबर, कितना बड़ा जवाब मिला। आज हम सबको ये सवाल था कि हम अल्लाह से मांग रहे मांग रहे मांग रहे, हमें कोई जवाब ही नहीं मिल रहा। अरे जवाब मिल रहा है, लेकिन उस जवाब को हम समझे नहीं। क्या जवाब मिल रहा है? अरे मांगने की जो तौफीक हुई ना बार बार, यही तो जवाब है। सुभान अल्लाह, सुभान अल्लाह। हम तो ये समझते जो मांगा वो मिल जाए उसी को जवाब समझते हैं। अरे जो मांगा वो मिल जाए, हकीकत में वो जवाब नहीं, वो तो मसलियत है, वो अल्लाह ताला देगा, कब देना है क्या देना है वो जानते हैं, लेकिन हमें तौफीक दी मांगने की, यही सबसे बड़ा जवाब है कि तुम्हारी दुआ कबूल है। अल्लाह अकबर। एक अमल के बाद दूसरा अमल करने की तौफीक हुई तो पहला अमल कबूल है। इसीलिए हजरत हाजी इमदादुल्ला साहब रहमतुल्लाह अलैह फरमाते हैं, कि जब एक नेक अमल के बाद दोबारा उसी नेक अमल की तौफीक हो जाए, जब एक नेक अमल के बाद दोबारा उसी नेक अमल की तौफीक हो जाए तो समझ लो को पहला अमल कबूल हो गया। कितना आसान रास्ता बता। हम तो उस चक्कर में पड़े हुए होते हैं कि जो मांगा है वो मुझे दिखाई देवे तो मैं समझता हूं कि मेरी दुआ कबूल हुई, मेरा अमल कबूल हुआ, और अगर वो हमें न दिखाई देवे तो समझते हैं कि मेरा तो कोई कबूल ही नहीं, नाउम्मीदी में चला जा रहा। देखो ये इस तरफ ध्यान नहीं जाना है। हजरत फरमाते हैं कि तुम्हें एक नमाज पढ़ने के बाद दूसरी नमाज पढ़ने की तौफीक हो गई, पहली नमाज कबूल। अब हम क्या समझते, मैं नमाज पढ़ रहा हूं, मुझे नमाज के बाद अब मेरी हिफाजत होनी चाहिए, रोजी में बरकत होनी चाहिए और मुझे चैन और सुकून मिलना चाहिए, अभी ये अलामतें सब दिखाई नहीं देती तो कहते हमें फायदा ही नहीं हो रहा है। तो उस तरफ नहीं जाना है, समझ लो कि पहला अमल कबूल हो गया। अगर पहला अमल कबूल न होता दूसरी बार अमल की तौफीक न मिलती। मसलन जोहर की नमाज आपने पढ़ी और फिर असर की नमाज पढ़ने की तौफीक हो गई तो समझ लो कि जोहर की नमाज कबूल हो गई। अगर जोहर की नमाज कबूल न होती तो असर की नमाज पढ़ने की तौफीक न मिलती। गुज़िश्ता कल आपने रोजा रखा था, आज फिर रख लिया तो समझ लो कि गुज़िश्ता कल का रोजा कबूल हो गया। अगर वो रोजा कबूल न होता तो दोबारा रोजा रखने की तौफीक न मिलती। बहरहाल इंसान अमल करता रहे, अमल करना न छोड़े, दुआ मांगता रहे, मांगना न छोड़े, और अमल करके उस बात पर खुश हो कि अल्लाह ताला ने नेक अमल की तौफीक अता फरमाई, खुश हो कि अल्लाह ताला ने नेक अमल की तौफीक अता फरमाई, और जब तौफीक अता फरमाई है तो इंशाअल्लाह नवाजने का इरादा भी फरमाया है। बस इससे आगे मत बढ़ना और ये मत सोचना कि मुझसे ये बहुत बड़ा अमल हो गया, मैंने बड़ा तीर मार लिया, मैंने बड़ा काम कर लिया और अब तो मैं जन्नत का मुस्तहिक हो गया हूं, इसलिए कि ये सोचना खुद पसंदी है। ये समझाने के लिए सारी बात बताई थी, ये सोचना खुद पसंदी है। मैं बड़ा तो वही तो बात हुई, वो जो तीनों के जो मिसाल दी है कि उनके अंदर क्या था, खुद पसंदी, हम अच्छा, हमारी वाह वाह हो। अल्लाह ताला हर मुसलमान को इससे महफूज रखे, आमीन। बहरहाल नेक अमल का एक नकद फायदा तो ये हुआ कि अल्लाह ताला रजा और उम्मीद बन जाती है, अल्लाह ताला से रजा और उम्मीद बन जाती है। नेक अमल का दूसरा नकद फायदा, नेक अमल का सबसे पहला बड़ा फायदा क्या होता है, उम्मीद बनती है, चैन और सुकून मिलता है, और दूसरा नकद फायदा क्या होता है, ताल्लुक मा अल्लाह, क्योंकि ताल्लुक मा अल्लाह की बात चल रही थी जो इससे पहले इससे पहले ताल्लुक अल्लाह ही की थी, लेकिन वही बात अभी भी है, उसी को समझा रहे, लेकिन उम्मीद और बीम, रजा और खौफ के उन्वान से समझा रहे। ताल्लुक अल्लाह का पैदा होना, जैसे बताया ताल्लुक अल्लाह के लिए चार असबाब है, पांच असबाब है, तो असबाब गए, तो वही चीज है। तो फरमाया दूसरा नकद फायदा ताल्लुक अल्लाह का पैदा, तुम जो भी नेक अमल करोगे वो नेक अमल अल्लाह ताला के साथ ताल्लुक में इजाफा करेगा। जी, और अल्लाह ताला की मोहब्बत बढ़ाएगा, और तुम कामयाबियों की जड़ अल्लाह ताला के साथ ताल्लुक का मजबूत होना है। तमाम कामयाबियों की जड़, तमाम कामयाबियों की जड़ क्या है? अल्लाह ताला के साथ ताल्लुक का मजबूत होना, ताल्लुक मानना है। मसलन आपने फजर की नमाज पढ़ी, अल्लाह ताला के साथ ताल्लुक कायम हो गया, फिर जोहर की नमाज पढ़ी तो अब ताल्लुक में इजाफा हो गया, फिर असर की नमाज पढ़ी, फिर मगरिब और ईशा पढ़ी, तो हर मर्तबा अल्लाह ताला के साथ ताल्लुक में इजाफा हो रहा है। इंसानों का मामला तो यह है कि अगर इंसान दूसरे इंसान से मुलाकात करे तो एक हद तक तो मुलाकात करने से मोहब्बत बढ़ती है, एक हद तक, एक इंसान दूसरे से मिले ना तो एक हद तक मोहब्बत बढ़ती है और ताल्लुक में इजाफा होता है, लेकिन एक हद ऐसी आ जाती है कि इंसान ज्यादा मुलाकात करने से फिर दूर हो जाता है और ये सोचता है कि शख्स तो हर वक्त सर पर खड़ा रहता है, आखिरकार उसको झिड़क देगा कि तूने तो मुझे परेशान कर रखा है, लिहाजा ज्यादा मिलने से बाज औकात मलाल पैदा होता है, तकलीफ पैदा होती है, रुकताहट हो जाती है और आदमी परेशान हो जाता है। इसीलिए हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ज़ुर्गिबन तज़दद हुब्बन, यानी एक दिन के वक्फे से मुलाकात करो तो मोहब्बत में इजाफा होगा। जी, लेकिन अल्लाह जल्ल शानु का, ये तो इंसानों का मामला है, याद रखो इंसानों का मामला है, लेकिन अल्लाह जल्ल शानु का मामला क्या है कि जितनी मर्तबा मुलाकात करूंगे उतना ही ताल्लुक में इजाफा। सुभान अल्लाह, सुभान अल्लाह। इंसानों का ताल्लुक तो ऐसा है जितनी मर्तबा मिलो इतनी मर्तबा परेशान, एक हद के बाद, और अल्लाह का ताल्लुक तो ऐसा है जितनी मर्तबा मिलो इतना ही ताल्लुक में इजाफा। एक हदीस में हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इन्नल्लाह ला यमुल्लु हत्ता तमुल्लु, अल्लाह ताला तुम्हारी बार बार मुलाकात करने से नहीं उकताते हत्ता कि तुम खुद ही उकता जाओ, लिहाजा जितनी इबादत चाहो करो, जितना चाहो अल्लाह ताला से ताल्लुक बढ़ाओ, वो ताल्लुक बढ़ाता चला जाएगा, इसमें मलाल पैदा नहीं होगा, उकताहट पैदा नहीं होगी, लिहाजा हर नेक अमल अल्लाह ताला से ताल्लुक में इजाफा का सबब है, और जितना अल्लाह ताला से ताल्लुक बढ़ता जाएगा उतना ही सुरूर और कैफियत हासिल होगी, उतना ही सुकून हासिल होगा, उतना ही गुनाहों से बचने की कुव्वत पैदा होगी और उतना ही शैतान के हमलों से हिफाजत होगी। ताल्लुक बढ़ेगा ना तो फिर गुनाहों से बचने की, शैतान के हमलों से हिफाजत, ये सब होगा, ताल्लुक बढ़ता जाएगा। नफ्स शैतान उस वक्त हमला आवर होते हैं, नफ्स शैतान उस वक्त हमला आवर होते हैं जब अल्लाह ताला से ताल्लुक में कमी होती है। याद रखो, यहां देखो ताल्लुक का लफ्ज है, उसको सादे अल्फाज में मैं कहता हूं ईमान, जब ईमान में कमजोरी होती है तो नफ्स शैतान हमला करते हैं, और जब ईमान में बढ़ोतरी होती है तो फिर नफ्स शैतान के हमले को रोकना आता है, उनके शर से हिफाजत होती है। एक सादे अल्फाज में हम ईमान कहते हैं, जो ईमान का लफ्ज, ईमान क्या है? ताल्लुक अल्लाह का नाम ईमान है। क्योंकि बाज मरतबा एक चीज को जरा समझने में बड़ी मुश्किली पेश आती है तो मैं उसको बता दिया कि ईमान है, क्योंकि जितना इंसान अल्लाह के हुक्मों पर अमल करता है इतना ईमान बढ़ता है, ताल्लुक अल्लाह बढ़ता है, जब ताल्लुक अल्लाह तो गुनाहों से बचता है, क्योंकि ईमान एक ऐसी चीज है जो गुनाहों से बचाएगी। जी, तो ये है कि हमलों से हिफाजत होगी, नफ्स शैतान उस वक्त हमला आवर होते हैं जब अल्लाह ताला से ताल्लुक में कमी होती है, ऐसी सूरत में कभी नफ्स बहका देता है, कभी शैतान बहका देता है, लेकिन जब अल्लाह ताला से ताल्लुक मजबूत हो गया तो अब शैतान कमजोर हो जाएगा। حملہ آور نہیں ہوگا. لہذا ہر نیک عمل کا نقد فائدہ یہ ہے کہ وہ اللہ تعالیٰ کے ساتھ تعلق میں اضافہ کرتا ہے. تو دو نقد فائدے تو ہوئے. پہلا کیا فائدہ؟ کہ اللہ تعالیٰ اس کو چین اور سکون دیتے, اور دوسرا فائدہ کیا؟ اللہ تعالیٰ اس کو اپنا تعلق دیتے. اب تیسرا نقد فائدہ انشاءاللہ. لا الہ الا اللہ محمد رسول اللہ, اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم. اے اللہ ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, ہماری لغزش و قصور و نادانیوں کو معاف فرما. اے اللہ اپنی یاد ہمارے دلوں میں پیدا فرما, اے اللہ اپنی یاد ہمارے دلوں میں پیدا فرما, اپنی محبت ہمارے دلوں میں پیدا فرما, اپنی معرفت نصیب فرما, اپنا تعلق نصیب فرما. اے اللہ اس تعلق میں اضافہ عطا فرما. اے اللہ ہمیں کامل ایمان عطا فرما, کامل تقوی عطا فرما, کامل احسان عطا فرما, کامل اخلاق عطا فرما, کامل رضا عطا فرما. اور یا اللہ ہمیشہ کے لیے آپ ہم سے راضی ہو جائیے, پھر کبھی ناراض نہ ہونا. یا اللہ ہمیں دین کی سچی طلب اور تڑپ عطا فرما, یا اللہ ہمیں دین کی سچی طلب اور تڑپ عطا فرما, اور زندگی کے تمام شعبوں میں ہمیں کامل دیندار بنا دے, زندگی کے تمام شعبوں میں ہمیں کامل دیندار بنا دے, کامل ایمان اور کامل دین دے کر ہمیں کامل دین کی محنت کے لیے قبول بھی فرما. یا اللہ کامل دین اور کامل ایمان عطا کر کے ہمیں کامل دین کی محنت کے لیے قبول بھی فرما. اے اللہ, اے اللہ جو اعمال آپ کے نزدیک پسندیدہ ہو ہمیں وہ اعمال دے دے. اے اللہ جو اعمال آپ کے نزدیک پسندیدہ ہو وہ ہم اعمال ہمیں دے دے, اور جو اخلاق آپ کے نزدیک پسندیدہ ہو اللہ ہمیں وہ اخلاق دے دے. اے اللہ وہ اخلاق ہمیں دے دے, اور جو معاشرت آپ کے نزدیک پسندیدہ ہو اے اللہ ہمیں وہ معاشرت دے دے, اور جو معاملات آپ کے نزدیک اچھے ہو ہمیں وہ معاملات دے دے. یا اللہ جیسا بندہ آپ کو اچھا لگتا ہو ہمیں ویسا بنا دیجیے. یا اللہ جیسا بندہ آپ کو اچھا لگتا ہو ہمیں ویسا بنا دیجیے. جو زندگی آپ کے نزدیک پسندیدہ ہو ہمیں وہ زندگی نصیب فرما دیجیے. یا اللہ جو زندگی آپ کے نزدیک پسندیدہ ہو ہمیں وہ زندگی نصیب فرما دیجیے. اے اللہ آپ ہمیں اپنی پسند کا بنا دیجیے, آپ ہمیں اپنی پسند کا بنا لیجیے, ہمیں تو بننا نہیں آتا. اے اللہ ہمیں تو بننا نہیں آتا, آپ ہمیں اپنی پسند کا بنا لیجیے. اے اللہ آپ ہمیں اپنی پسند کا بنا لیجیے, اے اللہ آپ ہمیں اپنی پسند کا بنا لیجیے. اے اللہ ہمیں حضرت نبی پاک صلی اللہ علیہ وسلم کی کامل محبت, کامل عقیدت, کامل ادب, کامل عظمت, کامل معرفت, کامل عشق عطا فرمائیے, اور ہمیں ان کی کامل اتباع کی توفیق نصیب فرمائیے. اے اللہ ہمیں اپنے پاک دربار کی مقبول حاضر نصیب فرما, اے اللہ ہمیں اپنے پاک دربار کی مقبول حاضری نصیب فرما, اے اللہ ہمیں اپنے پاک دربار کی مقبول حاضری نصیب فرما, مدینے پاک کا مقبول قیام مقدر فرما, مدینے پاک کا مقبول قیام مقدر فرما, وہیں سے سارے عالم میں چل پھر کر دین کی محنت کرنے والا بنا دیجئے, اور جب ہمارا وقت آ جائے تو دعوت کی محنت کرتے ہوئے مدینے پاک کی حاضری ہو حضور صلی اللہ علیہ وسلم کو گواہ بنا کر کلمہ پڑھتے ہوئے اس طرح ہمارا دم نکلے کہ آقا ہم سے پیار, ہمیں پیار سے دیکھ رہے ہو, دیکھ دیکھ کر خوش ہو رہے ہو, اور جنت البقیع میں دفن ہونا مقدر فرما. یا اللہ یہ سعادت ہمیں, ہماری نسلوں کو, ہمارے دوست احباب کو, اور ہماری ان باتوں کے سننے والوں کو نصیب فرما. یا اللہ یہ سعادت ہمیں، ہماری نسلوں کو، ہمارے دوست احباب کو، ہمارے ان درس کو سننے والوں کو نصیب فرما. اے اللہ امت پریشان حال ہے، امت کی پریشانیوں کو دور فرما، ایمان والوں کی حفاظت فرما. اے اللہ ایمان کو جو مٹانے کی محنت کر رہے ہیں، اے اللہ ان کو دنیا سے نیست و نابود فرما. اے اللہ ایمان والوں کی حفاظت فرما، اے اللہ ان کی جان اور مال کی حفاظت فرما. جو بے گھر ہیں ان کو گھر عطا فرما، جو بے دین ہیں ان کو دین عطا فرما. اے اللہ اے اللہ جو پریشان ہیں ان کی پریشانیوں کو دور فرما، جو محتاج ہیں ان کی ضرورتوں کو پورا فرما. اے اللہ جن لوگوں نے ہمیں دعا کے لیے کہا لکھا متوقع رہے، یا جن کے ہم پر حقوق ہے، یا جو جن کے ہم پر احسان ہے، ہم اے اللہ ان سب کی جائز حاجتوں کو پورا فرما. ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين.